यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुशासनको मागसहित आयोजना गरिएको जेन्जी आन्दोलनको आज एक वर्ष पूरा। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। र इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित, लाखौं यात्रु अलपत्र। समाचार अब विस्तारमा। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्ध आयोजना गरिएको जेन्जी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाबदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सृजना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता नै युवा पुस्ताको मुद्दा थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा जेन्जी आन्दोलनको पक्षपाती नयाँ राजनैतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटिकोशी नदीमा आएको बाढ़ीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीड़ामा रहेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटिकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै यो कठिन घड़ीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ़दै गएको तापक्रम र उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकोले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न आह्वान पनि गर्नुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष जंग थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढ़ाइएको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। भोटेकोशीमा गएको बाढ़ीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26, रसियाका 8, सिंगापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरूष र 27 महिला बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी खोज उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिप्सका विदेश मन्त्री इरुथिसाम एडमबीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिप सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनस्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छीस्थित भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो।
Fiber internet, Nepal Telecom go back. Internet, TV, telephone, data, ekasa.
Karma TV, henus, your internet, चलाउनुस् फोन गर्नुस् डेटा चलाउनुस् सजिलो छ एकैसाथ
फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा मोबाइल डेटा सँग जोड्नुस् टेलिकमको सेवा जडान गर्न साह्रै सजिलो फोन गर एकै भरमा फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार
बाँकी समाचार यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी सहित मुलुकभर बाढ़ी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न हिजो साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र यस मोडमा पहिरो जाँदा 4 दिनदेखि यातायातका साधन पूर्ण रूपमा बन्द छन्। वर्षा जारी रहेकोले सड़क मरमतमा पनि कठिनाई भइरहेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सड़क अवरूद्ध हुँदा कालीकोट बाजुरा हुम्ला मुगु जुम्ला लगायतका ठाउँमा जाने यात्रुहरू रोकिएका छन्। बैतडीको दोगडा केदार गाउँपालिका 5 बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरूद्ध भएको छ। सड़कमाथिबाट पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो। इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढ़ी यात्रु अलपत्र परेका छन्। राजधानी जकार्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखीमा शुक्रबार रातीदेखि विस्फोट शुरू भएको थियो। विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहरा निस्किनुको साथै ठूलो मात्रामा ज्वालामुखीय खरानी फैलिएको छ। ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्ता र लामपुङ प्रान्तसम्म पुगेको बताइएको छ। खरानीका कारण हवाई सुरक्षामा जोखिम बढ़ेपछि प्रमुख विमानस्थलहरूको सञ्चालन प्रभावित भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.7 र न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सुशासनको माग सहित आयोजना गरिएको जेनजी आन्दोलनको आज 1 वर्ष पूरा। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान र इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित लाखौं यात्रु अलपत्र। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।